जिनकी आमदनी का मुकम्मल तौर पर जिनकी आमदनी मुकम्मल तौर पर हराम है, मसलन वो किसी सूदी इदारे में मुलाजिम है, ऐसे हजरात इस माह में क्या करें। मुफ्ती तकी साहब दानवर का तुम फरमाते हैं, हमारे हजरत डॉक्टर दुलही साहब रहमतुल्लाह ताला अल्लाह ताला उनके दराजात बुलंद फरमाए, हर आदमी के लिए रास्ता बता गए। वो फरमाते थे, मैं ऐसे आदमी को जिसकी मुकम्मल आमदनी हराम है ये मशवरा देता हूँ कि अगर हो सके तो रमजान में छुट्टी ले ले और कम अज कम इस माह के खर्च के लिए जायज और हलाल जरिया इंतजाम करें, कोई जायज आमदनी का जरिया इख्तियार कर ले, और अगर ये भी ना हो सके तो इस माह के खर्च के लिए किसी से कर्ज ले ले और ये सोचे कि मैं इस महीने में हलाल आमदनी से खाऊंगा और अपने बच्चों को भी हलाल खिलाऊंगा, कम अज कम इतना तो कर ले। बहरहाल मैं ये कहना चाह रहा था कि लोग इस महीने में नवाफिल वगैरह का तो बहुत एहतमाम करते हैं लेकिन गुनाहों से बचने का कोई एहतमाम नहीं होता, यही वजह है कि ईद के बाद फिर वो पहले जैसे हो जाते हैं। अगर हम समझें कि रमजान का मकसद क्या है, वो तकवा का उसूल है, और तकवा का उसूल का मकसूद क्या है, अल्लाह की कुर्बत मिल जाना, और अल्लाह की कुर्बत कैसे मिलती है, सुन्नत व शरीयत की मुकम्मल इत्तेबा से। चनांचा इस माह में शैतान को बेड़ियां पहना दी जाती हैं, उसको कैद कर दिया जाता है, लिहाजा शैतान की तरफ से गुनाह करने के वसवसे और तकाजे भी कम हो जाते हैं, इसलिए गुनाह से बचना आसान हो जाता है। लेकिन फिर आदमी कहेगा फिर ऐसा क्यों होता है, बहुत से लोग तरावी छोड़ते हैं, बहुत से नमाज और रोजे तक छोड़ते हैं, ये 11 महीने शैतान की सोहबत का नतीजा, उसके मानने की वजह से आदमी इस महीने में भी उसी की मानता है और ख्वाहिशात का असीर रहता है, जबकि अल्लाह ताला ने बाहर के दुश्मन को कैद कर दिया और अंदर का दुश्मन जो नफ्स है उसको भूखा रख के कमजोर कर दिया। तो जब ये दोनों दुश्मन, एक तो कैद है दूसरा कमजोर है, तो कितना आसान है इन हालात पे काबू पाना, लेकिन उसके लिए आसान है जो इरादा भी करे चाहे भी, तो अल्लाह ताला आसान फरमा देते हैं। लिहाजा हर आदमी अल्लाह से मांगे, या अल्लाह इफ्तार के वक्त सहर के वक्त में दुआएं बहुत कबूल होती, या अल्लाह मुझे भी जो आपने रमजान का महीना अता फरमाया है इसकी कदरदानी अता फरमाइए और अपना मुझे अपने प्यारे बंदों में हमें भी शामिल फरमा लीजिए। आदमी अगर दुआ करता रहे और प्यारे बंदों में उठना बैठना भी रखे, कूनू माज सादिकीन, नेक और सच्चे लोगों में रहो, तू शवी दूरज हुजूर औलिया, दर हकीकत गश्त है दूरज खुदा, तुम अगर औलिया अल्लाह से दूर हो रहे हो तो हकीकत में अल्लाह ताला से दूर हो रहे हो। शैतान ये सुझाता रहे मियां सब मालूम तो है, अपना काम काज कर लें, थोड़ा घूमना फिरना कर लें, इसी वजह से फिर माहौल में जब नहीं जुड़ता तो फिर उसका असर कम होता जाता है दीन का, और दुनिया का असर, बाजार का, दोस्त अहबाब का असर बढ़ जाता है, आहिस्ता आहिस्ता आमाल से भी वो जाता है। रोजे में गुस्से से परहेज, तीसरी बात जिसका रोजे में खास ताल्लुक है वो है गुस्से से इज्तनाब और परहेज। नबी अलैहिस्सलाम ने फरमाया मवासात का महीना है, एक दूसरे से गमखारी का महीना है, लिहाजा गुस्सा और गुस्से की वजह से सरजद होने वाले जरायम और गुनाह, मसलन झगड़ा, मार पिटाई, तुत्कार, इन चीजों से परहेज करना जरूरी है। हदीस शरीफ में है, हुजूर अकदस सल्लल्लाहु ताला वसल्लम ने यहाँ तक फरमाया कि यानी अगर कोई शख्स तुमसे जहालत और लड़ाई की बात करे तो तुम कह दो कि मेरा रोजा है, मैं लड़ने के लिए तैयार ही नहीं हूँ। पहले से सोच ले, जहन बना ले, जैसे आदमी ससुराल में जाके नहीं लड़ता, बहुत सी बात मिजाज के खिलाफ होती है उसको इग्नोर करता है, थाने में जाके कोई बदतमीजी से बात करता है तो जो घर में जिसकी इज्जत भी हो वहाँ भी बर्दाश्त करता है। आदमी सोच ले कि यहाँ तो भाई मुझे उल्टी बात करनी नहीं है, तो अगर रमजान शरीफ में सोच ले कि मुझे उल्टी बात नहीं करनी और सीधी बात करनी है, वकूलू कौलन सदीदा, वकूलू कौलन सदीदा, बात करो सरास्ती की बात जिससे लड़ाई की बात पैदा ना हो बल्कि बात और बनाने की पैदा। अच्छा भाई मेरी गलती है, चलो मैंने मान लिया, खत्म करो बात, अब वो बेचारा पानी हो जाएगा, या मैं लड़ना इसलिए नहीं चाहता कि रोजा है मेरा, रमजान का महीना है, कहेगा मेरा भी रोजा है, आप भी ना लड़े तो। और तो फरमाते हैं ये जबान से, ना जबान से लड़ने के लिए तैयार हो और ना हाथ से, इससे परहेज करें, ये सब बुनियादी काम है। जहां तक इबादात का ताल्लुक है, तमाम मुसलमान माशाल्लाह जानते ही हैं कि रोजा रखना, तरावीह पढ़ना और तिलावत कुरान को करना को اور یہ تراویح میں عورتیں سست ہیں، اپنی عورتوں کو بتانا چاہیے، جو مرد ہیں، جو شوہر ہے، اس کی ذمہ داری ہے کہ بیوی کے پر پورے شریعت کو لاگو کرے طریقے کے ساتھ، سختی اور غصے کی ضرورت نہیں، اس کو طریقے سے بتائیں اور ایسے نیک ماحول میں ان کو بھی لے کے جائیں جہاں دین کی باتیں سنائی جاتی ہیں، تو وہ بھی نیک بن جائیں گے. ورنہ عورتیں عام طور پہ کہتے ہیں نبی ہم اتنا تھک جاتے ہیں ہم سے تراوی نہیں پڑھی جاتی، ان کو بتائیں تراوی مستحب، نفل اور تہجد عام دنوں کی طرح نہیں ہے. 11 مہینے ہم نے آپ سے کہا کہ آپ تہجد پڑھو، 11 مہینے تہجد نہیں، 1 مہینہ تراوی ضروری ہے. اور اس کو چاہے یہ بھی عورتوں کا 4 رکعت پڑھی، جا کے کوئی کھانا پکڑا ہے اس کو جا کے دیکھ لیا، اس کے بعد تھوڑا سا اگر کوئی فون آ گیا وہ کر لیا، کوئی بھی ہر 4 رکعت کے بعد موقع ہے کہ آدمی اتنا اتنا بیٹھنا بلکہ مستحب ہے. پہلے زمانے میں لوگ کرتے تھے اور ہمارے شیخ فرماتے تھے کہ ہمارے شیخ حضرت ہردوئی رام اللہ تعالیٰ جو ہمارے دادا پیر تھے وہ اسی طرح بڑے بوڑھوں کے ساتھ سب پڑھتے تھے، پڑھانے والے بھی ان کے مرید تھے، لہذا 4 رکعت کے بعد آرام سے بیٹھتے تھے آرتی بارتی مار کے، اور چائے وائے چل رہی ہے، قہوہ چل رہا ہے، پھر دوبارہ 4 رکعت کے وقت اتنا بیٹھ کے، یعنی اتنا ہی تقریباً 10-12 منٹ بیٹھ کے پھر شروع کر دیا. اس کو عام طور پہ کیوں نہیں کرتے ہم لوگ آئمہ اور حفاظ اکرام؟ کیونکہ اس سے لوگوں کا وقت بہت ڈبل ہو جائے گا، اس لیے چاہتے ہیں چلو بھی ایک چند لمحے کا وقفہ دیا اور پھر اس کے بعد جو ہے کوئی استغفار کر لے، کوئی درود شریف پڑھ لے، کوئی تسبیح تراویح جو عام طور پہ مشہور ہے، یہ اس تسبیح تراویح اصل میں اس تراویح کی سنت نہیں، یہ دعائیں صحیح ہیں لیکن جس اہتمام سے اس کو پڑھا جاتا ہے، یہ بات بھی مفتی تقی صاحب نے کہیں پہ لکھا ہے کہ یہ اس تراوی کے لیے اس کو سنت سمجھنا یہ ٹھیک نہیں. ہاں یہ دعائیں صحیح ہیں، اللہم اجرنی من النار، اللہم اجرنا من النار، اور اس سے پہلے بھی جتنی دعائیں یہ سب صحیح ہیں، لیکن اس کو تراوی کے ساتھ مخصوص سمجھ کر سنت سمجھنا یہ صحیح نہیں ہے. اس لیے اگر کوئی ہم مفتی تقی صاحب نے پھر اس ضمن میں لکھا ہے کہ میں تو اس موقع پہ جب امام درمیان میں بیٹھتا ہے 4 رکعت کے بعد تو 25 مرتبہ درود شریف پڑھ لیتا ہوں. اس سے پتا چلا کوئی درود شریف پڑھے، کوئی استغفار پڑھے، کسی بھی طرح جو ہے وہ اس وقت کو صحیح گزارے، بس اتنا کافی ہے. تو مستورات کو بتائیں کہ بھی پڑھنا تو ہے، اب چاہے تم ایک ساتھ پڑھو یا تھوڑا تھوڑا وقفہ دے کے پڑھو، لیکن پڑھنا ہے. اور اس میں عشاء صرف یہی ہوگی 4 فرض 2 سنت 3 وتر، عشاء کی سنت اور عشاء کی نفل پڑھنے کی ضرورت، یہ 20 رکعت خود نفل ہے اور اعلیٰ درجے کی نفل موقعہ ہے، لہٰذا اس کا اہتمام خود بھی کریں، اپنے 10-11 سال کے بچوں کو بھی اہتمام کروائیں. بچے نہیں ہم نہیں پڑھیں گے بس ٹھیک ہے، بچوں کو ساتھ لے کے آئیں، ایسی جگہ کھڑے ہوں جہاں بچوں کو بھی ساتھ کھڑے، ورنہ بچے کیا ہے وہ پیچھے کہیں جا کے کھیل رہے ہوتے ہیں اور ابا سمجھتے ہیں ہاں پڑھ لیا، ہاں ابا پڑھ لیا، وہ تو جا کے پیچھے بچوں کے ساتھ کھیل رہے ہیں. لہٰذا یہ سب اہتمام خود بھی کرنے سے اور کروانے سے کام ہوتا ہے. اگر آدمی چاہ لے کہ مجھے کروانا ہے اور سوچتے ہیں نہیں یہ تو بس یہ ہو گیا ٹھیک ہے، تو تراویح جو ہے یہ اتنا اہم ہے کہ اس کا دن کو روزہ اور رات کا قیام. چنانچہ چونکہ تلاوت قرآن کو چونکہ اس مہینے سے خاص مناسبت ہے، اس لیے تلاوت قرآن کا اہتمام. نبی علیہ السلام رمضان کے مہینے میں جبرائیل علیہ السلام کے ساتھ پورے قرآن کا دور فرمایا کرتے تھے. وہ جگہ الحمدللہ ہم نے دیکھی مدینہ پاک میں جہاں پہ آپ بیٹھ کر پورے قرآن کا دور کرتے تھے. کون کا تھا؟ جبرائیل علیہ السلام. پچھلے دنوں مفتی نجم الحسن صاحب تم بیان فرما رہے تھے حفاظ کی فضیلت میں کہ حفاظ اتنے فضیلت والے ہیں کہ کوئی فرشتہ بھی، کوئی سوائے جبریل امین کے کوئی فرشتہ بھی حافظ قرآن نہیں. یہ ہمارے بچے حافظ قرآن ہوتے ہیں اور فرشتہ حافظ قرآن نہیں ہے، کیونکہ اس کا کام ہی نہیں ہے، اس کا کام تو ہر وقت اللہ تعالیٰ کی فرما برداری کرنا. جبریل امین بھی اس لیے حافظ بن گئے کیونکہ نبی علیہ السلام سے انہوں نے دور کیا. تو اس مہینے میں قرآن کا خاص اہتمام کرنا چاہیے. اگر کوئی نہیں پڑھا ہے تو اس کا آسان طریقہ ہے کسی قاری صاحب کے پاس بیٹھ جائیں. یہ ایک ہم نے سوچ لیا ہے کہ ہم تو پڑھے ہوئے نہیں ہم کیسے پڑھیں، یہ بات کافی نہیں ہے، بلکہ ہمت کرنی چاہیے. پڑھنے والوں نے جو ہے اس عمر میں 60-65 سال کی عمر میں بعض لوگوں نے قرآن حفظ کیا ہے. جو آدمی حفظ کر سکتا ہے تو تجوید کے ساتھ کیوں نہیں پڑھ سکتا؟ وہاں بھی تعلیم بالغاں ہمارے ہم تو بار بار اعلان کرتے ہیں جو جب چاہے، بالغاں کا ایک وقت بھی نہیں ہے. آپ کسی کو صبح وقت ملے، کسی کو شام میں رات میں وقت ملے، وہ اپنے قرآن کو صحیح کر لے. رمضان شریف کا مہینہ اس کے لیے کیونکہ خاص ہے، اس لیے اس میں کسی قاری صاحب کو پکڑ لیں اور کہیں بھائی مجھے قرآن پڑھا دو. جو 10 سورتیں بھی پڑھتے ہیں نا اکثر وہ بھی صحیح نہیں پڑھتے، ایک شہر کے آدمی آئے ہوئے تھے، یہ بتا رہا ہوں گاؤں گوٹوں کے لوگ تو غلط پڑھتے ہی ہیں، شہر کے اور حکومتی ملازم تھے سرکاری ملازم، وہ سرانے لئی لاف قریش، لئی لاف لئی لاف کو پڑھا لئی لاف قریش، تو جو 10 صورتیں یاد ہیں کام چلانے والی، یہ بھی صحیح یاد نہیں، قل ہو اللہ احد، ایسے بھائی آپ صحیح کر لیں قل ہو اللہ احد، اب دیکھیے قل ہو اللہ احد اور قل ہو اللہ احد میں کتنا فرق، ایک ہے اعلیٰ درجے کی پڑھنا اور ایک ہے بس کام چلانے والا پڑھنا، تو کام چلانے والی اسی لیے نماز ایسی ہوتی ہے جس سے خوشی، جس میں خوشی و خضوع بھی نہیں ہوتا اور جس سے تعلق مع اللہ میں اضافہ نہیں ہوتا، تو تجوید جب صحیح ہوگی تو نماز اچھی ہوگی، نماز اچھی ہوگی تو اللہ تعالیٰ کا قرب بڑھے گا، اللہ تعالیٰ ہمیں اہتمام نصیب فرمائے، الحمدللہ رب العالمین والصلاة والسلام علی رسول